cocaína.
Sos uva de cana.
Oye, ¿cuánto caía, na?
¿Cuánto está chavo?
कुछ कहिए ना, कुछ ते आखो,
कोई गाल करो ना जी।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज़ अज़ीज़। वैसे माफ़ कीजिएगा, प्रोग्राम मेरी कहानी नहीं बल्कि कुछ तो कहिए है। और आमतौर से ये कन्फ्यूजन मुझे रहता है कि पता नहीं मैं कौन सा प्रोग्राम इस वक्त कर रही हूँ। बहरहाल प्रोग्राम है कुछ तो कहिए, और हमारी प्रोड्यूसर गुलरुख हैं, हमारे इंजीनियर हैं कर्टिस माइनम। हमारे मेहमान आज कौन हैं ये हम आपको भी बताते हैं, लेकिन पहले एक झलक।
हाँ, अगर किसी को पाँव पहुँचाया जाना तो वो कैसे जाएगा?
वो दो पहाड़ नजर आ रहा है ना, बस उन पहाड़ों के पीछे सड़क जाती है, वहां से गाड़ी तुमको लेकर शहर जाएगा।
ओ, तेरा दिमाग तो खराब नहीं हो गया? क्यों इसका कोपड़ी में उल्टा बात घुसाता है? ये खुद तो दो कदम चल नहीं सकता।
तो समीर, आप सोच रहे होंगे कि मेहमान आखिर हैं कौन? वो मासूम सा बच्चा जिसकी आवाज़ आपने शुरू में सुनी, या ये शैतानी कह? लेकिन मेहमान हमारे वो हैं जिन्होंने तख्लीक किया इन किरदारों को। डॉक्टर मशहूद कादरी हमारे साथ हैं एरिजोना के एक शहर से। जी अस्सलाम वालेकुम डॉक्टर साहब।
अस्सलाम वालेकुम,
कैसे हैं आप?
अल्हम्दुलिल्लाह, बहुत बहुत शुक्रिया आपको मदद करने का मुझे।
मैं आपका शुक्रिया अदा करूंगी कि आप आए। मुझे पता है इस वक्त भी आपने हॉस्पिटल में हैं और मरीजों को देख रहे थे, बीच में से आपने वक्त निकाला। मगर मैं ये कहूंगी कि मुझे मशहूद अच्छी लगती है ये बात कि लोग ज़्यादा हर वक्त पब्लिसिटी के शायक ना हो, मगर आप जैसा पब्लिसिटी का दुश्मन भी मैंने कोई नहीं देखा। सही बात है ना?
अब बस वो थोड़ी सी है मेरे ख्याल से झिझक है, वो निकल जाएगी वक्त के साथ साथ, क्योंकि हम तो आम से लोग हैं तो हम आम ही रहना चाहते हैं।
लेकिन अब तो आप एक ऐसे शोबे में आ गए, आपने फिल्म की कहानी लिखी है, फिल्म भी सावन नाम की। जाहिर है कि हम उसको ज़्यादा तो नहीं बता सकते, इसकी वजह यह है कि ये फिल्म अभी रिलीज़ नहीं हुई, मगर बहुत अच्छी फिल्म है। मैं और क्योंकि आपने डायलॉग भी लिखे हैं और आपने कहानी भी लिखी है, तो मुझे अच्छी लगी कि बहुत सादा, जैसे एक बच्चा जब बोलता है तो बच्चे की तरह बात करता है, वो कोई दादा अब्बा नहीं बन जाता, और वो भोला सा भी है बहुत बच्चा। तो फिल्म में तो हम बाद में बात करेंगे थोड़ी सी देर में। मैं थोड़ा सा अपने सुनने वालों को बताना चाहती हूँ कि जो इनका ख़ानदानी पस मंज़र है उसमें एक बड़ा ही मोहतरम नाम है जो कि तहरीक पाकिस्तान के भी, आज़ादी की तहरीक के, और इसके साथ साथ एक जैयत आलिम भी थे, मौलाना हामिद बदायूनी साहब कराची में रहे, उन्होंने दरसगाहें भी कायम की, और अगर मैं सही कह रही हूँ तो उनके नाम का एक कॉलेज भी है कराची में। अच्छा, तो थोड़ा सा अपने दादा के बारे में बताइए हमें।
हामिद बदायूनी, मौलाना हामिद बदायूनी, ये जो पाकिस्तान मुस्लिम लीग जब शुरू हुई थी उसके जो पहले आलिम थे
जी,
ऑन पेपर और सियासी तौर पर भी उन्होंने सबसे पहले उसमें शमूलियत का ऐलान किया था, और इसके साथ साथ मोहम्मद अली जिन्ना साहब के साथ साथ थे, और जब पाकिस्तान की 1947 के बाद उनको जिना साहब ने फाते सरहद पे लकब दी थी।
अच्छा।
तो उसके बाद पाकिस्तान में आने के बाद उन्होंने काफी सारे काम किए, कई मस्जिदें बनाई, और लेकिन कभी उन्होंने कोई पोस्ट नहीं ली, तो वो कभी उस वाली फील्ड में गए नहीं, सियासत के अंदर उन उस रास्ते पे नहीं गए यहाँ पर आम तौर पर आलिमों का सियासी और मजहबी कैरियर जो है वो दाव पे चला जाता है।
दुरुस्त। जमीयतुल उलमा इस्लाम से उनका ताल्लुक
था।
जी हाँ, तो फातह सरहद का जो खिताब उन्हें दिया गया उसकी क्या वजह थी?
उसकी वजह ये थी कि उन्होंने वहाँ जाके तबलीग की थी सरहद के अंदर, और उनके जो जो जितने भी एक्टिविटीज थी और जो उनकी जो पॉलिसीज थी मोहम्मद अली जिन्ना की, तो वो एक आलिम की जबान से जाती तो वो लोग वहाँ पे ज्यादा आराम से सुन सकते थे, क्योंकि उनकी उस वक्त मीडिया कोई था नहीं
जी।
तो मेरे दादा जो थे उन्होंने जाके सारी वहाँ पे पाकिस्तान के हिसाब से शुरू की थी जद्दोजहद, और उसके अंदर लोगों को यकजा किया था और काफी मशहूर तकरीरें भी की थी। तो यकीन मेरे वालिद साहब के पास हुआ करती थी, हमारे पास वहाँ पाकिस्तान में कहीं पर आर्काइव रखी हुए कहीं पर।
अच्छा, तो वैसे मौलाना साहब के बारे में तो बहुत कुछ मौजूद है, बड़े मोहब्बत और एहतराम से लोगों ने उनका तذکرہ किया है। मैं देख रही थी तहरीक आज़ादी से मुतालिक जो सियासी लोग हैं वो भी बहुत उनके मुतरिफ थे, और एक चीज़ मुझे बहुत पसंद आई कि किसी ने लिखा था कि ये बहुत कम लोगों को मालूम होगा कि ये वलवला अंगेज़ खतीब, जीरक सियासतदान, नाजुक ख्याल शायर भी थे, और उन्होंने उनका नात का एक नमूना दिया था कि क्या बयां हूँ मर्तबा हमसे शहे लौलाक का, नातका है बन कासिर जहन है इदराक का। तो कुछ याद है आपको उनका कोई शेर जो सुना है?
शब्द की तो याद नहीं है, लेकिन याद यहाँ उनकी जो ये नात हैं काफ़ी मशहूर हैं और अच्छा। अभी तक लोग अपनी तरफ से पढ़ते हैं उसको। बहुत आशिक रसूल थे मेरे दादा, बहुत बड़े आशिक रसूल, और उसका नारा यही था कि सबको साथ लेके चलो, सबको साथ लेके चलो, और उम्मत मुस्लिमीन के लिए बात क्या करते थे वहाँ पर।
और खुशकिस्मती से वो जिस ज़माने में थे उसमें वो फ़िरका वारियत नहीं आई थी पाकिस्तान में, और ख़ास तौर पे कराची शहर में, जैसी कि अब हमें नज़र आती है कि सुन्नियों के भी कई फ़िरक़े, फिर शिया, फिर कादियानी, मतलब एक ऐसा लगता है कि हर शख्स तलवार लेके खड़ा हो गया है दूसरे के ख़िलाफ़, जो बहुत ही अफसोस की बात है कि तबाह कर दिया आपस में एक दूसरे से लड़के, मुसलमानों ने खुद तबाह कर रहे हैं एक दूसरे को। तो इससे पहले कि हम आपसे और बातें करें, एक कॉलर है हमारे साथ विहारी से, ज़फ़र इकबाल साहब। जी ज़फ़र, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम बाजी साहब।
जी भैया,
जी ज़फ़र इकबाल लुड़का विहारी से अर्ज कर रहा हूँ जी। आज सबसे पहले तो मैं मोहतरम मेहमान डॉक्टर मशहूद कादरी साहब को अदब से सलाम अर्ज करता हूँ जी, और हमारी नई जो हमारी बहन जो तशरीफ लाई है प्रोड्यूसर साहबा गुल रुख, उनको भी वेलकम करता हूँ जी।
तो शुक्रिया उनकी तरफ से।
डॉक्टर साहब, ये कसीदा बुर्दा शरीफ तो आपने पढ़ा होगा यकीनन जी।
हाँ जी बिल्कुल जी।
हाँ जी, तो उस तरह जैसे आप माशाल्लाह लिख रहे हैं ना जी कहानियाँ, और ये फिल्म आपने लिखी है, तो अगर नाथ शरीफ लिखे तो उसका अजर अल्लाह ताला आपको देगा जी, मेरा मशवरा है आपको।
मगर ये शायर तो नहीं है भैया, ये तो शायर नहीं है, शायर इनके दादा जान थे मौलाना हामिद बदायूनी साहब।
सीरत नबी पे कुछ लिखने माशाल्लाह, बड़ी
बहुत बहुत शुक्रिया। मेरे जो बड़े भाई हैं वो काफी लिखते हैं, शाहिद अहमद कादरी नाम है उनका।
अच्छा।
और वो उनको बहुत अकीदत है, वो बहुत इज्जत से और बहुत उससे लिखते हैं, और मेरा जो है मैं गुनाहगार आदमी हूँ, लेकिन ये जो फिल्म भी है ना भाई, ये इंसानियत के लिए, और इसमें कोई ऐसी चीज वो नहीं है कि जो फिल्मी दुनिया में जिसको के एक गलत किस्म का लोग तासुर देते हैं।
बल्कि पहले तो ये कि मैं बिल्कुल कतई तौर पे आपसे इत्तेफाक करती हूँ कि आप उस मौजू को लेके चले हैं जो कि इस्लाम की तालीम है और उसमें जो कि इंसानियत है। अच्छा, मुझे बताइए कि अगर मौलाना साहब हयात होते तो क्या उनका तासर होता आपका किसी फिल्म से वाबस्ता होने पर?
कहना बहुत मुश्किल है, क्योंकि देखिए जो आपकी नीयत होती है ना बहन, वो शनाख्त सबसे ज्यादा उसकी अहमियत होती है
जी।
जब मैंने फिल्म लिखनी शुरू की थी तो सबसे पहले मैंने अपनी वालदा से बात की थी। मेरे अभी अभी बहुत हाल ही में मेरे चाचा का इंतकाल हुआ है, जो यकीनन जो हमारे सरपरस्त थे, तो उनसे मैंने इजाजत ली थी बाकायदा तौर पर। उनका भी इंतकाल 2 महीने पहले हुआ है, जाहिद आदरी नाम था।
अच्छा।
और तो क्योंकि हमारे यहाँ उसी तरह से चीजों की इजाजत ली जाती है जैसे कि लेनी चाहिए
बड़ों से।
और एक चीज का मैं इजाफा करूंगा कि जो भी आपने बात की थी ना मसलकों की, और
लेकिन
जब तक कि हम लोग एक दूसरे को माफ करने की अंदर से आदत नहीं डालेंगे, इसी तरह से खलिशें, इसी तरह से इख्तलाफात, اسی طرح سے نفرتیں جنم دیتی رہیں گی. جتنے بھی آج کے عالم یا مولوی ہیں ان کو میری بہت ہی عاجزی کے ساتھ ایک میری گزارش ہے کہ افو درگزر کی لوگوں کو ہدایت کریں سب سے زیادہ, اس کے بعد ساری چیزیں دیکھیں.
درست. اچھا مشہود, دو کالرز اور ہیں باقی تین ہیں ہمارے ساتھ. مشتاق احمد ہیں ڈیرہ غازی خان سے. جی مشتاق.
السلام باجی.
جی وعلیکم السلام, کیا حال ہے؟
کیا حال ہے باجی, میں مشتاق احمد بات کر رہا ہوں مدینہ.
جی 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 میں بالکل پہچان گئی آپ کو. اور ڈاکٹر صاحب سے بات کیجیے آپ, ڈاکٹر مشہود صاحب سے.
وعلیکم السلام, کیا حال ہے ڈاکٹر صاحب؟ خیر
الحمد للہ رب العالمین, آپ بتائیے بھائی.
جی آپ کی باتیں سن کے بہت خوشی ہوئی, اللہ آپ کو.
میں مشتاق تھوڑا سا اٹک رہے ہیں, ایک تعارف ان کا کرا دوں مشتاق کا. یہ ایک بہت چھوٹی عمر میں, اور انہوں نے مجھے دو تصویریں بھیجی تھیں کہ جب یہ حادثہ ان کے ساتھ ہوا اور جو اس کے بعد کی, ان پہ کسی دشمنی میں, ذاتی دشمنی میں حملہ کر کے ان کی آنکھیں نکال دیں کسی نے. آپ سوچیے ایک نوجوان بچہ جس کے مطلب ساری زندگی اس کے سامنے تھی, ان کی آنکھیں نکال دیں. اور پھر انہوں نے لکھا کہ وہ علاج تو نہیں ہو سکتا کیونکہ اس طرح تباہ کر دیا تھا آنکھوں کو, لیکن انہوں نے لکھا تھا کہ اگر میرے صرف ایک کاسمیٹکس والی کوئی سرجری ہو جائے تو ہمارا پروگرام ہوتا ہے میری کہانی کے نام سے. بلکہ وہ پروگرام ایسا ہے جو آپ باتیں کرتے ہیں نا, وہ پروگرام دراصل آپ جیسے لوگوں کے لیے. تو پھر ہمارے ایک اور بڑے مہربان ڈاکٹر صاحب ہیں, انہوں نے ان کی سرجری کروائی لاہور میں. جی ماشاء اللہ سب ان کی آنکھیں ٹھیک ٹھاک ہیں, مطلب بظاہر, لیکن ظاہر ہے جو بڑے اچھے ہمت والے انسان ہیں. کچھ پوچھنا چاہیں گے مشتاق آپ؟
ہاں باجی میں آپ سے بات کرنا چاہتا تھا کہ آپ کہانی نشر نہیں کر رہی کر رہے ہیں, میں نے ایک کہانی بھی بھیجی تھی. وہ
مشتاق آپ نے کہانی نہیں بھیجی تھی, آپ نے اس کے, اور میں نے آپ سے اس کے بعد بات کی تھی اور آپ کو بتایا تھا کہ آپ کا ایک دفعہ مسئلہ حل ہو چکا ہے جو آپ کا تھا, اور آپ ایک کہانی اگر ہمیں لکھیں گے تو ہمارا پروگرام کا مقصد کہانی ہے. دیکھیے یہ مسائل کا پروگرام نہیں ہے, مسائل اس کا ایک حصے کے طور پہ آتے ہیں کہ جس چیز پہ کہانی لکھی جائے ہم کوشش کرتے ہیں کہ وہ دکھ دور کر سکیں. تو اگر آپ کوئی ایسی کہانی بھیجیں گے جس میں کوئی ایسا شخص ہوگا جس کا مسئلہ ہم دور کر سکیں, ہم ضرور کریں گے. اچھا انعام اللہ ہیں بلوچستان سے. جی انعام اللہ صاحب.
السلام علیکم.
وعلیکم السلام, کہاں سے فون کر رہے ہیں بلوچستان میں؟
میری کہانی والا پروگرام وہ ابھی نہیں چل رہا ہے.
نہیں وہ چلتا ہے ہر دن, وہ پہلے وہ اسی وقت آتا تھا نا, اب وہ آپ کو پاکستان میں 8 بجے جس وقت جہاں رنگ پروگرام آتا ہے نا اس دن آپ جمعرات کو سن سکتے ہیں. 8 بجے آپ کے جی پاکستان میں.
وہ پہلے جمعرات ہوا کرتا تھا نا اسی ٹائم,
اب بھی جمعرات کو ہوتا ہے لیکن بجائے 1 بجے آنے کے اب وہ 8 بجے شام کو آتا ہے. تو پلیز آپ ضرور سنیے اور لوگوں کو بتائیے. اچھا یہ جو
لیکن یہاں سے بلوچستان سے آپ کا نمبر نہیں لگ رہا تھا تو میں نے آپ کو فیس بک پر بھی میسج کیا تھا لیکن وہ پتہ نہیں آپ کو ملا نہیں.
اچھا مجھے نہیں ملا, اب آپ کی ذمہ داری ہے پورے پاکستان بلوچستان میں خبر پھیلا دیں کہ پروگرام 8 بجے ہوتا ہے. اچھا سنیں انعام اللہ, یہ جو ڈاکٹر صاحب ہیں نا انہوں نے فلم بلوچستان کے بارے میں بنائی ہے, آپ ان سے کچھ پوچھیے اس بارے میں مشہود سے.
میں ہم لوگ بلوچستان کی طرف تو گئے تھے مگر وہاں پہ 2014 کی بات ہے, مگر حالات ٹھیک نہیں چل رہے بہت زیادہ. تو جی ہاں پھر ہم لوگوں نے یہ فلم جو ہے اسکردو میں جا کے اس کو شوٹ کیا ہے, مگر یہ ہے پوری پوری کہانی بلوچستان کے اوپر ہی ہے. تو جتنا بھی لوگوں کا لباس ہے, جو ان کا جو کلچر دکھایا ہے, جو ان کا معاشرہ دکھایا ہے, وہ سارا بلوچستان کے دکھایا ہے.
اچھا مجھے بڑی خوشی ہوئی اس میں سے.
ہاں بہت, تو آپ وہ مجھے اس کا تو پتہ نہیں تھا لیکن آپ میرے خیال میں زیارت بھی آئے ہوں گے شاید, ادھر بھی پوائنٹ ہے بہت اچھی.
اچھا آپ ایسا کیجئے کہ اب جب فلم لگے نا ساون, آپ فلم دیکھیے گا اور بتائیے گا کہ کیسی لگی فلم آپ کو, ٹھیک ہے؟ انتظار رہے گا مجھے انعام اللہ. محمد اکرم صاحب. جی محمد اکرم, میرا خیال ہے محمد اکرم کا فون کٹ گیا ہے. محمد اقبال ڈنگا بھی ہمارے ساتھ ہیں لیکن اچھا چلیے اقبال صاحب آپ بھی اپنا سوال پوچھیں تاکہ ہم ڈاکٹر صاحب سے مزید پھر کچھ باتیں کر سکیں. لیکن پلیز آپ لوگ مشہود صاحب سے سوال پوچھیں ان کی فلم کے بارے میں یا ان کی زندگی کے بارے میں.
السلام علیکم.
جی وعلیکم السلام.
وعلیکم السلام
بھائی.
الحمد للہ رب العالمین, آپ بتائیے.
آپ سے بات کر کے بہت خوشی ہوئی ہے دل کو.
سردی کون سی جگہ پہ بنائی ہے؟ میں نے بہت زندگی گزاری سردوں میں آرمی میں رہ کر.
ہم نے سردوں میں مین جو اس کا جو نارتھ کا علاقہ ہے نا, جو پہاڑیوں کا علاقہ ہے, وہاں پہ جا کے ساری فلم ہم نے شوٹ کی تھی, اور مختلف شہر اور شہر کے بیچ میں بھی شوٹ کی تھی. تو جو اس کا جو لوکیشن تھی یا مقام تھا, اس فلم کے حساب سے اس میں شوٹ کیا گیا تھا, مگر ساری فلم جو ہے ہم نے سردوں میں ہی شوٹ کی ہے.
تو کتنے آپ اس میں کتنے دنوں تک ساتھ رہے, یعنی تمام وقت آپ ساتھ رہے شوٹنگ میں یا گئے؟
میں جو ہے ان لوگوں کے ساتھ رہا تھا 9 دن 10 دن پورے.
اچھا.
اور باقی جو فلم جو ہم نے شوٹ کی تھی وہ بہت جلدی شوٹ ختم کیا تھا ہم نے, کیونکہ فرحان آدم ہمارے ڈائریکٹر صاحب جو ہیں وہ بہت دن کی طرح کام کرتے ہیں.
اچھا.
40 دن میں ہم نے مووی کمپلیٹ کر لی تھی وہاں پہ سردی میں. عام طور پہ فلمیں جو ہیں وہ 2.5 سے 3 مہینے لیتی ہیں. بند
ہم لوگ یہ خوش قسمت ہے کہ فرحان ہمارے ساتھ اب کام کرتے ہیں.
جی ہاں, ماشاء اللہ سے, ماشاء اللہ سے, بہت بہت
اور بہت ذہین, ہر لحاظ سے, ایڈیٹنگ میں, ریکارڈنگ میں, ہر چیز میں بہت ذہین فلم میکر رہے ہیں وہ. اچھا, اس میں آپ کی بیوی بھی آپ کے ساتھ تھیں پروڈیوسر کے
ساتھ؟ جی ہاں جی ہاں, پروڈکشن میں ساتھ تھیں اور میرے ساتھ ماسکردو میں بھی ساتھ تھیں.
اچھا.
تو بہت ہی اچھی جگہ ہیں, بہت اچھے لوگ ہیں اور ملنسار ہیں, بہت عاجزی سے ملتے ہیں. کوئی ان کے اندر ایسی کوئی چیز نہیں ہے جو آپ دیکھ کر کہیں کہ ٹھیک ہے یہ چیز بری ہے وہ چیز بری ہے, بہت اچھے.
مجھے, میں بہت بلوچستان جاتی بھی رہی ہوں اور مجھے ایک بات اتنی اچھی لگتی ہے, ہمیشہ میرے دل پہ اتنا اثر ہوتا تھا کہ میں دیکھتی تھی سڑک پہ سے, جیسے اگر ہم ڈرائیو کر رہے ہیں تو بالکل کتنی گرم ریت اور مٹی, اور اس میں ایک شخص جا رہا ہے اور جہاں نماز کا وقت آیا اسی گرم ریت پہ سر سجدہ کرنے. ڈاکٹر صاحب یہ کتنے اچھے لوگ ہیں, کتنا یہ ڈیزرو کرتے ہیں کہ جو کچھ ان کے لیے کیا جائے وہ کام ہے.
بالکل جی ہاں, بالکل بالکل. ان کی ثقافت, ان کا معاشرہ بہت پرانی تہذیب ہے.
بالکل.
اور وہ لوگ بہت جیسے آپ نے کہا کہ بالکل ایسا ہی ہے, اور اس کے ساتھ ساتھ بہت مہمان نواز بھی.
بہت, آپ کسی جھونپڑی کا بھی دروازہ کھٹکائیں تو پہلے وہ, اور یہ سندھ میں بھی ہے یہ بات کہ وہ پہلے پانی کا پیالہ آپ کو پیش کرتے ہیں, حالانکہ پانی وہاں پہ وہ میلوں دور جا کے لاتے ہیں. وہ پانی کا پیالہ بہت ان کی قیمتی چیز ہوتی ہے, لیکن سب سے پہلے وہ آپ کو مہمان کو پانی دیتے ہیں. بہت ہی اچھے لوگ. اچھا, تو کوئی بہت دل پہ اثر ہوا آپ نے یہ جو اس فلم کو بنایا, تو کہیں کوئی ایسا واقعہ ہے جس نے آپ کو بہت؟
میں اس کا اس طرح سے واقعہ ہے کہ یہ پاکستان کے اندر میں ہمیشہ چاہتا ہوں کہ یہ جو معذور بچے ہوتے ہیں ان کے لیے کوئی کام کیا جائے. اس کے ساتھ ساتھ ایک چیز یہ دیکھی جاتی ہے کہ وہاں پہ جو لوگ موجود ہیں پاکستانی, بہت اچھے لوگ ہیں اور سب کچھ کرتے ہیں, لیکن جو بیچارے معذور لوگ ہیں, جو جسمانی طور پہ معذور ہیں, ان کو ہم لوگ کسی وجہ سے ذہنی طور پر مفلوج بنا دیتے ہیں.
جی.
اور اس میں دونوں عوامل آتے ہیں. ایک وہ لوگ ہوتے ہیں جو ان بچوں کو لاغر سمجھ کے یا پھر ان کو سمجھتے ہیں کہ یہ خدا نہ خواستہ اللہ تعالیٰ کا قہر نازل ہوا ہے جو پیدا ہو گئے ایسے بچے. دوسرے وہ لوگ ہوتے ہیں جو بہت زیادہ ان کی آؤ بھگت کرتے ہیں. وہ دونوں غلط ہوتے ہیں. اصل میں آپ ان کو معاشرے میں جگہ دیں, ان کو صرف جگہ چاہیے ہوتی ہے مقام کی, اپنا مقام بنانے. آپ ان کو وہ جگہ دے دیں, مقام دے دیں, وہ اپنا رستہ خود بنا لیں. یہ ہمارا سب سے بڑا اس کے اندر وہ تھا کہ وہ جو بچے جن کو اس طرح سے نظر انداز کیا جاتا ہے, وہ ان معاشرے میں کس طرح سے لوگ ڈیل کرتے ہیں, کس طرح سے لوگ ان کو ان کے ساتھ رویہ رکھتے ہیں, اور اس میں تمام تر کردار آ جاتے ہیں.
اور مجھے یہ بھی لگتا ہے مشہود کہ یہ جو محبت ہے نا, یہ جو ہم تصور کر لیتے, جو آپ نے بڑا اچھا لفظ استعمال کیا کہ ہم سمجھتے ہیں کہ وہ ذہنی طور پر بھی مفلوج ہیں, کیونکہ وہ بچے ہر کام کرنے کے اہل ہیں اگر آپ ان میں خود اعتمادی پیدا کریں اور آپ ان کی ہر وقت انگلی پکڑ کے ان کو چلانے کی کوشش نہ کریں.
بالکل صحیح. اور اس سے زیادہ بہن ایک اور چیز ہے کہ بہت جو بہت ہی تمام جو لوگ سن رہے ہیں ان کے لیے ضروری ہے, ان کے والدین بہت حساس ہوتے ہیں, اور آپ کا کوئی بھی رویہ ان کے لیے باعث تکلیف کے ساتھ ساتھ باعث بہت شدید قسم کا دکھ بن جاتا ہے.
بالکل.
تو ان کا بھی خیال کریں, مگر ایسے خیال کریں کہ ان کو احساس نہ.
بالکل.
ان سے محبت ایسے کریں ان بچوں سے کہ ان کو یہ نہ لگے کہ وہ معذور ہیں, اس لیے کیا جا رہا ہے کہ ان کو موقع دیں مقام میں, معاشرے میں جگہ بنانے کا.
بالکل. اور محبت کو بھیک نہیں ہوتی, محبت کو بھیک کی طرح نہیں دینا چاہیے.
نہیں دیا. بالکل جی ہاں جی ہاں, بالکل 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 جی ہاں.
اچھا, ہمارے ساتھ ہیں, ویسے میں نے میرا, میں زیادہ ابھی بات نہیں کروں گی کیونکہ بہت جلد میں آپ کے ساتھ فلم پہ پروگرام کرنے والی ہوں, لیکن وہ بچہ قابل تعریف ہے جس نے کردار کیا ہے. کیا اچھا کام کیا اس بچے نے؟
بہترین کام کیا میرے, میں تو یہ بات آپ کو وثوق سے کہہ سکتا ہوں کہ اس بچے نے جو کام کیا اس کو ہر بڑے بڑے جو جتنے بھی کمپٹیشن ہیں اس کے اندر اس کو ایوارڈ ملے گا ان شاء اللہ تعالیٰ. اس کی وجہ یہ نہیں کہ میں نے مووی لکھی ہے یا ہم نے پروڈیوس کری ہے, اس کا کام ایسا غضب کا ہے کہ اس کی آج کل ایڈیٹنگ ہو رہی ہے ہمارے پاکستان سے باہر ہندوستان کے اندر, انٹرنیشنلی انٹرنیشنلی نون ایک تو بہت بڑے ایڈیٹر ہیں اور ان کی بہت بڑی کمپنی ہے, اسیم سنہا نام ہے. تو انہوں نے مجھ سے کہا یہ ان کے الفاظ سے کہ ایک ہوتا ہے آنکھوں میں آنسو آنا, ایک ہوتا ہے سسکیاں بندنا. تو اس نے کہا میری سسکیاں بن گئی جب میں نے اس بچے کو دیکھا کہ کس طرح سے اس نے فلم کے اندر کام کیا ہے. اور یقیناً ہمارا جو مقصد ہے وہ لوگوں کو بیدار کرنا ہے, اس کے ساتھ یہ بتانا ہے کہ تم بھی ایسا کر سکتے ہو اور تم بھی ایسا کر سکتے ہو.
بالکل. اور دیکھیے انہوں نے تو جو ایڈیٹنگ کر رہے ہیں انہوں نے تو پورا, سنہا صاحب نے پوری فلم دیکھی ہوگی, ایک تاثر بنا ہوگا.
جی بالکل جی, وہ تو کم از کم 20-22 دفعہ دیکھ کے پھر وہ ایڈٹ کرتے ہیں, جو غیر ضروری سین ہوتے ہیں ان کو کاٹتے ہیں, تو وہ تو اس وقت ماسٹر ہیں اس کے اندر.
جی. اور میری تو صرف اس بچے سے اس طرح بات ہوئی کہ اسی پروگرام کے لیے میں ذرا ایڈوانس ریکارڈنگ کرنا چاہ رہی تھی, تو میں نے اس سے پوچھا کہ تم مجھے کوئی ایسا بتاؤ ٹکڑا, کوئی ایسا ڈائلاگ جو تمہیں بہت اچھا لگا.
جی.
آپ نے جیسے یہی بات کی نا, خیر ویسے مجھے تھوڑا رونا جلدی بھی آ جاتا ہے, لیکن یہ کہ جیسے اس نے, وہ بچی نے مجھے دو جملے, ایک جملہ تھا اس میں بمشکل کچھ لفظ تھے, اور اس کے لیے میں آپ کو بھی داد دوں گی. اسی لیے میں کہتی ہوں کہ جو لفظوں کی سادگی ہوتی ہے نا وہ آپ کے دل کو چھو لیتی ہے. آپ یقین کریں میرے آنسو بہنے لگے جب اس نے وہ کہا, کیونکہ وہ اتنے اچھی طرح اس نے کہا, اتنی سادگی سے, اور اس نے جو مجھے بتایا کہ میں وہاں پانی بھر رہا تھا اور دوسرے بچے میری پانی کی بالٹی الٹ دیتے ہیں. بہت مجھے بہت میں بے چین ہوں کہ میں آپ کی فلم دیکھوں. اور
آپ اور اس کو ہم نے جا کے بچے کے ساتھ دو سیشنز کیے تھے پہلے. تو ہم مووی سے کوئی 4 مہینے پہلے گئے تھے, اور ہمارے فرحان میاں تو 3 دفعہ گئے تھے پاکستان, صرف اس لیے کہ ہم نے, مجھے بچہ صحیح پک کرنا ہے. اب وہ بچے کے جو ہم لوگ تلاش میں کراچی, حیدرآباد, لاہور, مختلف جگہوں پر ہم نے اس کی سرچ کی تھی, اور پھر جب یہ بچہ ملا, اور پھر اس کو اس نے 2 دفعہ پھر مجھے آڈیشن کے لیے اس نے اس کا بھیجا کہ یار یہ مجھے لگ رہا ہے مشہور کہ یہی صحیح ہے. تو پھر ہم لوگ دوبارہ گئے پاکستان میں اور فرحان, اور اس بچے سے ملے. اس کے والد صاحب بھی جو ہیں پرانے مووی کے کافی مشہور, بہت مشہور پروڈیوسر ڈائریکٹر ہیں, سرفراز احمد صاحب. سرفراز احمد صاحب, ان کے تینوں بچے جو ہیں وہ فلم انڈسٹری میں ماشاء اللہ سے. بڑا بیٹا جو ہے ان کا اس میں تھا دوسری فلم میں رام چند پاکستان کے اندر. تو یہ تینوں بچے بہت اچھے ہیں, بہت پیارے بچے ہیں.
کرم نام ہے نا اس بچے؟
کرم. جی ہاں جی ہاں جی ہاں, کرم حسین.
کرم علی.
جی ہاں جی ہاں.
تو یہ بچہ بہت ہی پیارا ہے, اور امید ہے کہ بس یہ جو, اگر یہ اس کی پہلی, مگر یہ چھوٹے چھوٹے ڈراموں میں اس نے بتایا کہ پہلے بھی میں کام کر چکا ہوں, لیکن اتنا بڑا رول اس نے پہلی دفعہ کیا, بہت خوش تھا وہ بھی, اسے بہت مزہ آیا. اور سنا ایک چھوٹا سا کتا بھی تھا 3 ٹانگوں والا آپ کی فلم میں.
بالکل جی, ہم لوگوں کا, میں کتے کا بھی بیک گراؤنڈ بتا دوں میں, جو اس کی پیچھے کیا کہانی ہے کہ ہمیں چاہیے تھا ایک کتا جو معذور ہو. تو پھر ہم نے وہ معذور کتا جو ہے یہاں سے, میں امریکہ سے لے کر گیا تھا اس کو, باقاعدہ میں نے یہاں پر ایک ڈاگ ٹرینر سے ٹریننگ دلوائی تھی. ان کا نام ہے خاتون کا منڈی, اور منڈی براؤن نام ہے ان کا خاتون کا, تو انہوں نے اس کو ٹریننگ دی تھی پوری باقاعدہ, پھر ہم اس کو لے کر آئے تھے. اور اس کے ساتھ بھی یہ سلسلہ ہے کہ اس کو جب ہم لائے تھے تو اس سے پہلے اس کے ساتھ ایکسیڈنٹ ہوا تھا کافی برا, تو اس نے, اس لڑکی نے جو اس کو پہلے اون کرتی تھی, اس نے اس کی سرجری کروائی تھی. اب وہ ظاہر ہے کہ ان کے معذور ہو گیا تھا, تو وہ پھر رکھنا نہیں چاہتی تھی, تو ہم نے پھر اسے خریدا تھا وہ کتا. اور اس کے ابھی بھی پاکستان میں, وہ میرے ماموں ہیں وہاں پہ پاکستان میں, جنرل ہیں وہاں پہ ریٹائر, تو وہ انہوں نے اس کو رکھا ہوا ہے وہاں پر.
تو کیا نام تھا ان کتے کا؟
کتے کا لیام, LIAM, لیام نام تھا. اس کا فلم میں نام اس کا کچھ بھی نہیں ہے.
اچھا.
جی 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 جی.
ہاں تو اس کے بھی ایک معنی ہے کہ مطلب وہی نظر بیگانگی جو ایک ہوتی ہے نا, جو بھی معذور ہو جائے اس کے ساتھ. تو یہ جو بچہ تھا, یہ دوست بن گئے دونوں آپس میں
اس کے کتے کے ساتھ؟ ہاں جی ہاں بالکل. اس کی وجہ یہی ہے کہ وہ جو معذوری ہے وہ ایک کو دوسرے کو بیچارہ اور دوسرے کو پہلا بیچارہ سمجھ کے دونوں ایک دوسرے کے دوست بنتے ہیں.
اچھا.
اور وہ مثالی دوست بنتے ہیں, تو وہ جو فلم چلے گی تو پھر اس کو لوگ دیکھ کے اس کو محسوس ہوں گے اس سے.
اچھا اچھا. اس میں پروڈیوسر کا کیا رول ہوتا ہے کسی فلم میں؟
پروڈیوسر کا رول ہوتا ہے انویسٹمنٹ کا, لیکن اس کے ساتھ اس کا رول یہ بھی ہوتا ہے کہ وہ کاسٹ کے اندر, جیسے مختلف ممالک کے اندر مختلف قسم کی اس کی کام کی نوعیت ہوتی ہے. تو ہندوستان میں، بنگلہ دیش میں، ایران میں فلم انڈسٹری ہمارے ملک سے اس وقت کافی آگے چلی گئی.
ایران کی تو بہت ہی آگے
ہے. وہاں پر جو پروڈیوسرز ہیں ان وہ کاسٹ کے اندر، جو کاسٹ کی جو لوگ پک کرتے ہیں اس کے اندر ان کا رول ہوتا ہے. پھر بیسکلی انویسٹر آپ کہہ لیں، مگر وہ انویسٹر جو فلم کے اندر ڈالے فلم کے اسکرپٹ کے کی محبت میں، یہ نہیں کہ وہ پیسے کمانے کے لیے کریں. یہ ہوتا ہے ایک پروڈیوسر کی ڈیفینیشن.
اچھا، تو ہمارے ساتھ مزید کئی کالرز ہیں لائن پر، اور پہلے ہم نمی کو لیتے ہیں بھاولپور سے. جی نمی، السلام علیکم.
السلام علیکم.
کہاں غائب تھیں بھیا؟
بس آپ کی یاد آتی ہے تو پھر میں آپ کو ٹیلی فون کر لیتی.
اب آپ ایسے خامخواہ مجھے خوش نہ کریں. مجھے معلوم ہے جب کوئی اچھا مہمان ہوتا ہے نا، جو آپ کا مطلب کی چیز ہوتی ہے، فلمیں، میوزک.
آپ اتنی اچھی ہیں، آپ اتنی اچھی ہیں، آپ کے مہمان اتنے اچھے. میں کہتی ہوں یہ ڈاکٹر صاحب کو ذہن میں کیسے آیا کہ میں فلم بناؤں؟ اتنا اچھا یہ بولتے ہیں کہ تو مریض ویسے ہی ٹھیک ہو جاتے ہوں.
بتائیے بھائی، اے مشہور، صحیح بات ہے یہ؟
بہت بہت شکریہ بہن، دل سے. دیکھیں جس سے بھی بات کیجیے، میرے والد صاحب جو تھے وہ بھی میں بہت شوقین تھے، وہ یہی کہتے تھے جب بھی بات کرو دل سے بات کرو ورنہ خاموش رہو. تو کرنی چاہیے کہ ہم رہیں، محبت سے بات کریں، دل سے بات کریں.
نہیں، اور ڈاکٹر جو ہے آپ جیسے تو پتہ نہیں مریض ویسی دوا کھائے بغیر ہی ٹھیک ہو جاتے ہوں گے.
بہت بہت شکریہ.
اور دوسرا کام آپ، دوسرا جو یہ کام کر رہے ہیں، یہ کس طرح کر رہے ہیں آپ؟ یہ تو بڑا محنت طلب کا کام ہے.
ہاں، یہ میں بھی پوچھ رہا ہوں، وقت کیسے ملتا ہے آپ کو اس کے لیے؟
میری نیند بہت کم ہے بہن. میں نیند بہت کم ہے تو وہ کام ہو جاتا ہے. یقیناً آپ بالکل ٹھیک کہہ رہی ہیں. اور جو میں یہاں پر بھی جو میرے جو دوست ہیں، ساتھی ہیں جن کے ساتھ میں کام کرتا ہوں، تو وہ بھی ان کو یہی شکایت ہوتی ہے یا حیرت ہوتی ہے کہ یہ سب چیزیں ساتھ کیسے کر رہے ہو.
صحیح بات.
وہ یہی، ایسے لوگ تو کامیابی حاصل کرتے ہیں، ہر جگہ کامیابی ملتی ہے. وہ کہتے ہیں نا، کچھ پانے کے لیے کچھ کھونا پڑتا ہے. تو آپ نے اپنی نیند کو ختم کر دی ہے.
نہیں نمی، یہ بتائیے کہ آپ کو بھی پتا، آپ کو تو پتا ہے نا کہ میری کہانی کا وقت بدل گیا ہے. وہ
وہ آپ نے بہت پہلے اناؤنسمنٹ کر دی تھی، پتا ہے مجھ کو کہ میں رات کو 8 بجے آنے لگے.
رات کو 8 بجے، ذرا آپ اس خبر کو پھیلا دیجیے. افواہیں، افواہ نہیں ہے، حقیقت ایسے پھیلائیے آپ. اچھا نمی، دوسری بات یہ کہ میں پتہ نہیں آپ سے کیا بات پوچھنے والی. چلیے خیر، آئندہ صحیح پروگرام میں آتی جاتی رہا کریں. ڈاکٹر صاحب، آپ کو
بس آپ کی یاد، آپ باجی ابھی آپ کہہ رہی تھی نا میں رو پڑتی ہوں، روتا پتہ کون ہے؟ جس کے دل میں نرم گوشہ ہو. ظالم لوگ نہیں روتے، وہ پیار نہیں کرنا جانتے. آپ تو کہتی ہیں ساری دنیا کو، دنیا کی مشکلوں کو میں ختم کر دوں اور ان کو میں سکون دے دوں، آرام دے دوں. جس کو جہاں موقع ملے میں اس کو وہاں سیٹ کروں.
بھائی کیا بتاؤں نمی، بقول میرے بچوں کے، مما کے ساتھ تو فلم دیکھتے ہیں تو زندگی حرام ہو جاتی ہے. اس قدر آنسو آئے اور سسکیاں، کیونکہ فلمیں، اچھی فلمیں زیادہ تر ایسی ہوتی ہیں. آپ کو بہت رونا آتا ہے ہم کو دیکھ کر.
آپ بہت رحم دل ہیں، رحم دل ہیں تو آپ پا لیں گی. دنیا بھی آپ نے پا لی اور آخرت بھی پا لی ہے، میں آپ کو بتا دوں.
اچھا بہت شکریہ آپ کا نمی، اور اب آپ فلم دیکھنے کے لیے تیار رہیے گا جب بھاولپور میں فلم آئے. ٹھیک ہے،
انشاءاللہ.
اچھا مشہور، یہ انڈین کشمیر میں ہمارے بہت سننے والے ہیں، یعنی واقعی ہماری جو 100% لسننگ ہے وہ وہاں پر ہے. تو وہاں سے آپ کے لیے بہت سے لوگوں نے سلام بھیجا ہے، شاید فون بھی کوئی آیا ہے. جاوید لون نے خاص طور سے، اور بنو سے محمد حسین نے کہا ہے کہ روز بروز لوگوں میں پڑھنے لکھنے کا شوق کم ہوتا جا رہا ہے. تو آپ چونکہ، یعنی مشہود کیونکہ پڑھنے لکھنے کے شوقین ہیں، تو کچھ بتا سکتے ہیں کہ اس کو کیسے، اس شوق کو دوبارہ پیدا کیا جائے؟
اس میں میں، میرا بہت اچھا کہ آپ نے مجھ سے سوال پوچھا. دیکھیں اللہ تعالیٰ نے سب سے پہلے لفظ استعمال کے اقرا کا، اور ہماری جو تعلیمات ہیں اس کے اندر جو پڑھو یا تعلیم حاصل کرو اس کے مختلف اسباب ہیں اس سے ہٹنے کے. سب سے پہلی چیز جو ہمیں اپنے معاشرے میں بہتر کرنی ہے کہ ہر آدمی کچھ نہ کچھ بہتر کر سکے. اگر آپ، جن کا آپ نے مجھے بھیجا، اگر آپ یہ سمجھتے ہیں کہ آپ صرف ایک بچے کو تعلیم دلوا سکتے ہیں، صرف ایک بچے کو، چاہے آپ اپنے شام کو اپنے آفس آورس کے بعد ایک گھنٹے پڑھا کے، یا ابھی میں دیکھ رہا تھا ایک بچے کا، لڑکے کا،
बहन और भाई हैं, उन्होंने दोनों ने मिलके ये जो बच्चे जो कभी स्कूल नहीं जाते उनको पढ़ाने के लिए एक छोटा सा टेंट लगाया था 2 साल पहले। अब वहाँ पर 150 बच्चा पढ़ रहा है और वो बच्चे पढ़ते भी हैं खुद,
और छोटे छोटे यंग बच्चे हैं खुद बिल्कुल।
जी जी, हमारे मुल्क के उस खित्ते के लोग जितने भी लोग हैं उनमें बहुत टैलेंट है। हम लोग सिर्फ इंतजार करते हैं, जो मुझे नजर आता है, मैं भी उन्हीं लोगों में मेरा शुमार होता है, कि कोई दूसरा आए और इनकलाब लेकर आए। कोई इनकलाब नहीं आता भाई, आदमी इनकलाब अपने अंदर से लाता है। जब आप इनकलाब अपने अंदर से लेकर आएंगे तो दुनिया खुद ब खुद आपको बेहतर नजर आएगी।
बिल्कुल सही कह रहे हैं। अच्छा, इस मकाम पे अब मैं चाहती हूँ कि आप कहते हैं ना कि जो भी हम पढ़ते लिखते हैं वो हमारी ज़ात का अक्स होता है, तो आपने बताया था मुझे कि जॉन एलिया आपके पसंदीदा शायर हैं।
जी जी जी।
तो कुछ सुनाइए हमें अच्छा सा कलाम
जॉन एलिया का। मैं उनका बहुत बड़ा फैन हूँ, तो मैं सिर्फ एक उनका अक्सर पढ़ता हूँ। तुम जब आओगी तो खोया हुआ पाओगी मुझे, तुम जब आओगी तो खोया हुआ पाओगी मुझे, मेरी तन्हाई में ख्वाबों के सिवा कुछ भी नहीं, मेरी तन्हाई में ख्वाबों के सिवा कुछ भी नहीं, मेरे कमरे को सजाने की तमन्ना है तुम्हें, मेरे कमरे में किताबों के सिवा कुछ भी नहीं, इन किताबों ने बड़ा जुल्म किया है मुझ पर, इनमें एक रमज है रमज, जिस रमज का मारा हुआ जहन मुजदाए इशरते अंजाम नहीं पा सकता, जिंदगी में कभी आराम नहीं पा सकता।
वाह वाह वाह,
तो यही सवाल का जवाब मैंने इसलिए शेर पढ़ा गया जो मुझसे भाई ने पूछा है।
जी,
जो किताबें पढ़ते हैं उनके अंदर एक दर्द होता है, उसको समझिए, किताब का मतलब समझिए और लोगों को पढ़ाइए।
बिल्कुल। अच्छा, मलवान से मुंतजर सबजार ने भी इसी से मिलता जुलता सवाल पूछा है, क्योंकि आप राइटर हैं तो वो कहते हैं कि क्या कोई ऐसी किताब है जिसमें वो टेक्निक्स हों जिन्हें पढ़ के कोई बन सके मुसन्निफ, किस तरह बने?
बेशुमार, देखें इसमें दो चीज़ें हैं, बेशुमार किताबें मौजूद हैं, बेशुमार, और आप इसमें पाकिस्तानी मुसन्निफ ने भी बड़ी अच्छी किताब लिखी है। मैंने अभी हाल ही में मुझसे किसी ने जिक्र किया था उसका, तो मैंने यहाँ पर, क्योंकि अमेरिका में अमेजोन है, यहाँ पर कुछ वो जो डिस्ट्रीब्यूटर्स हैं उनके पास वो मौजूद नहीं है, तो मैं आपको शनाज आपको उसका नाम दे सकूंगा थोड़ी देर में।
जी।
तो वो एक किताब बहुत अच्छी है, अगर पाकिस्तान में किसी को पढ़नी है और हमारे ही मुसन्निफ ने लिखी हुई है तो वो मैं समझता हूँ वो है। उसके अलावा टेक्निक समझने के लिए अब तो इंटरनेट का जमाना है, तो अगर आप इंटरनेट पे जाएं तो बहुत सारी टिप्स लिखी हुई होती हैं कि आप स्क्रिप्ट कैसे लिखते हैं।
अच्छा।
जो जी इसमें मतलब अगर आप कहें तो मैं आपको 3-4 मिनट में बहुत मुख्तसर सा बता सकता हूं कि आप किस तरह से उसको समअप करते हैं या किस तरह से उसको आप एक दरिया को कूदे।
क्यों नहीं, बल्कि इन्होंने इन्हीं का मजीद सवाल का हिस्सा ये था कि जब आप कोई प्ले लिखते हैं तो कौन सी चीजें जहन में होती हैं, तो उसी से हवाले से, क्योंकि आपने कुछ चीज जो लिखी हो उससे हमें बताइए ये बात।
ठीक ठीक, मैंने एक किताब ही लिखी हुई है वैसे, अवाम की अदालत मुजरिम कौन, यहाँ पर अमेरिका में उसको काफ़ी मशहूर है किताब वो, और वहाँ पाकिस्तान में भी काफ़ी लोग उसको पसंद करते हैं। जो आप सबसे पहले जो सबसे अहम चीज़ होती है उसे हम लोग वन लाइनर कहते हैं, और उसके अंदर आपका आपका ऑब्जेक्टिव क्या है, आपका मकसद हयात क्या है कोई भी कहानी लिखने का। तो पहले आप अपना मकसद हयात 2.5 पेज के ऊपर, जिसके अंदर 100 से ज्यादा लाइनें ना हो, उसको आप उसको लिख के उसमें डाल दीजिए। उसके अंदर ज्यादा करेक्टर्स ना डालिए, लेकिन आप कहानी का महवर जो है उसका मकसद बयान होना चाहिए कि भाई जैसे इन्होंने तालीम का कहा कि मैं एक लड़का था जिसने तालीम हासिल करी है, वो वापस अपने वहां पर गया गाँव के अंदर, उसने देखा गाँव के अंदर उसके तमाम जो दूसरे छोटे भाई और जो रिश्तेदार हैं वो रुज्जत पसंदी में चले गए या मुख्तलिफ दूसरी चीजों में चले गए, तो उसने एक स्कूल खोला। अब उसको स्कूल में ये मसाइल हुए, आखिर में जीत सच की हुई। तो जब तक कि आपके जहन में ये 5 चीजें नहीं होंगी आप स्क्रिप्ट नहीं लिख सकते। हमारे यहाँ पाकिस्तान में मसला सबसे बड़ा ये हो रहा है कि राइटर को लोग गाइड करते हैं। मैंने
अच्छा।
एक फिल्म किसी को लिख के दी थी, तो जब मैंने फिल्म पूरी कर ली तो उन्होंने कहा इसमें ये चीजें नहीं है, तो मैंने कहा आप किसी और से लिखवा लीजिए। तो जब राइटर को दूसरे लोग गाइड करते हैं तो उससे स्क्रिप्ट खराब हो जाता है। अगर आप ईरान में, हिंदुस्तान में, बांग्लादेश में, कहीं पर और आप बात करेंगे तो वहां पर लफ्ज इस्तेमाल करते हैं कि फिल्म टूट जाएगी अगर किसी और से लिखवाया। मतलब ये होता है कि आपका जो राइटर है दूसरा राइटर आया तो उसका तसलसल टूट गया,
बिल्कुल फ्लो बाकी, क्योंकि उसका कुछ और अंदाज है, आपका कुछ और अंदाज है, तो जोड़ेंगे कैसे इन दोनों को। मैं तो ये भी कहती हूँ बल्कि मशहूर कि ये फिल्म कोई लिखे, कहानी कोई लिखे और डायलॉग कोई और लिखे ना, उससे भी गड़बड़ होती है।
वो तो फिर फॉर्मूला, वो तो शनाख्त का जो फॉर्मूला हो गया, तो ये तो आप चूरन बेच रहे हैं, माजरत के साथ मैं लफ्ज़ इस्तेमाल कर
रहा हूं, बिल्कुल नहीं सही है।
तो वो चूरन बेचने में ठीक है, लोग पसंद करेंगे। देखे ना, जितनी भी बड़ी बड़ी जो अच्छी खासी जो फिल्में होती हैं, अगर आप देखें तो मार धार, एक आदमी 100 लोगों को गोली से मार रहा है, उसको कुछ नहीं हो रहा, लोग उसको पसंद करते हैं। लेकिन क्या वो कोई आप उठने वाले को, हटने वाले को, फिल्म देखने वाले को कोई सबक देती है? नहीं। तो ये डिपेंड करता है कि आप अपनी किस तरफ चूरन जाके बेच रहे हैं।
तो आपके साथ कोई ऐसी मुश्किल पेश आई जब आपने फरहान से, तो मुझे पता है आपकी बड़ी अच्छी अंडरस्टैंडिंग है, लेकिन और चीजें किसी और टेलीविजन के लिए या फिल्म के लिए आपने लिखी इसके अलावा?
हाँ, मैंने लिखी थी, मैंने एक इसी तरह से एक और मैंने लिखा था सियासत के ऊपर पाकिस्तान के अंदर, और उसके अंदर भी जो उसका मकसद हयात था वो यही था कि जो इंसानियत है वो सबसे बड़ी चीज है, और हुज़ूर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की सारी अहादीस देख लें, उनकी सीरत देख लें और इस्लाम देख लें, तो उसमें इंसानियत इंसानियत और इंसानियत है। तो पहला लफ्ज भी इसीलिए औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, अल्हम्दुलिल्लाह, बिस्मिल्लाहिर रहमानिर रहीम, सबसे पहले रब्बुल इज्जत की, रब्बुल इज्जत ने पूरे बनीनो इस्लाम की बात करी है, पूरी दुनिया की बात करी है
जी।
तो उसको जो इसका मकसद था मेरी फिल्म की जो स्टोरी थी इसका यही था, मगर जब वो टीवी वालों से हमने उसका कांटेक्ट किया उस वक्त, तो उन्होंने कहा कि इसमें बहुत ज्यादा सच है, ये मैं आपको विदाउट बगैर किसी में उसके भाई चढ़ाए बता रहा हूँ, तो उन्होंने कहा इसमें बहुत ज्यादा सच है, इसको कम कीजिए। तो वो अभी तक सच कम हो रहा है, तो
सच कम हो रहा है,
चल रही है एक साल से।
तो उसका क्या हुआ, अवाम की अदालत जो थी?
जी, मैं उसी का जिक्र कर रहा हूँ जी। हाँ, अवाम की अदालत की जो है उसकी ड्रामाई तश्कील दी थी, और ये 2 घंटे 40 मिनट का है, और वहाँ पे कराची में बड़ी मेहनत से उसकी, पहले फरहान ने उसको डायरेक्ट किया था, फरहान ने एडिट किया था उसको, फिर बाद में दोबारा उसको कराची में हमारे एक और दोस्त होते हैं आरिफ हलीम, उन्होंने वहाँ पे इसको एडिट किया था, मगर अभी तक उसकी किसी किस्म की ना तो कोई रसाई हुई। तो वो देखते हैं, लोग बहुत खुश होते हैं, 1 से 4 दफा देखते हैं वो जो भी टीवी वाले होते हैं, मगर दिखाने में थोड़ा उनको झिझक होती है।
बस वो अदालत में पेश कर दिया ना आपने, न जाने किस किस का मुकदमा वहाँ होगा, डर तो डरने डरते तो होंगे वो। अच्छा, शाकिरुल्लाह जान है हमारे साथ जी। शाकिरुल्लाह जान साहब,
हेलो, अस्सलाम वालेकुम।
जी जी, वालेकुम सलाम, कैसे हैं
जी? खैरत से जी। डॉक्टर साहब से सवाल ये करना था कि मैंने तो पोस्ट भी किया था फेसबुक पर कि आपने जो कितने किताबें लिखे या नहीं लिखे है, तो सवाल ये है। अच्छा। एक दूसरा ये कि आज जो एक फिल्म पाकिस्तान में बनाया था तो इस पर पाबंदी लगा दी गई थी मालिक के नाम से, तो ये क्यों लगा दी गई थी, तो क्या डॉक्टर साहब इसके बारे में कुछ बता सकते हैं?
अच्छा, अभी मैं डॉक्टर साहब से बातें पूछती हूँ, आप सुनिए प्रोग्राम, और मोहम्मद जाहिर का भी हम सवाल ले लें। मोहम्मद जाहिर साहब मर्दान से। जी जाहिर साहब,
अस्सलाम वालेकुम बहन।
वालेकुम सलाम, क्या हाल चाल है?
शुक्र है खुदा का, ठीक ठाक। और डॉक्टर मशहूद भाई, आप नाम सुन पुकार रहे हैं ना डॉक्टर साहब?
मशहूद कादरी।
डॉक्टर साहब, मेरे तरफ से बहुत बहुत दुआ सलाम।
वालेकुम अस्सलाम भाई साहब, डॉक्टर खैर।
तो डॉक्टर साहब से मैंने ये पूछना था कि, हेलो
जी जी
जी जी, मैं सुन रहा हूँ जी,
बोलिए।
ये डॉक्टर साहब ने जो फिल्म लिखा है पाकिस्तान के कौन कौन से अदाकारों ने उसमें काम किया, और ये फिल्म रमजान तक आ जाएगी सिनेमा पे या नहीं?
सही।
अच्छा, ठीक, बहुत ठीक है, बड़े अच्छे, बड़े अच्छे जी।
जी बताइए रो साहब।
हाँ जी, देखिए इसमें जो कास्ट है हमारी, उसके अंदर नजीबा फैज एक खातून होती हैं, जो जिनका काफी नाम है, सलीम मेराज है, हफीज अली है, टीपू योगश वो है, आरिफ बहलीम है, और इसके साथ जो और लोग हैं इनके अंदर, उसमें ये जो बच्चा है ये है, इसका छोटा भाई है मोहम्मद अली, और फिर कद्दू के कुछ एक्टर्स हैं, फिर सहरिश है, तो इसकी कास्ट के अंदर ये लोग हैं। और जहाँ तक जो सवाल आपका है कि कब कब रिलीज होगी, रमजान में थोड़ा मुश्किल लगता है, رمضان کے بعد ہم لوگوں کا ارادہ ہے سپٹمبر تک اس کو ریلیز کروانے کا. عمران اسلم میں نام بھول گیا, ایک بہت قداور ہماری شخصیت ہے ہماری فلم انڈسٹری کی, عمران اسلم بھی اس میں ہے اور سہیل ملک بھی ہیں اور پھر شاہد نظامی, تو کیونکہ میرے سامنے کوئی چیز نہیں دیکھنے کو تو میں نام ایک دم یاد آ رہے ہیں.
ویسے کوئی بات نہیں, سننے والوں کو میں بتا دوں کہ کیونکہ آج کا پروگرام جو ہے اس فلم پہ نہیں تھا, تو ظاہر ہے کہ مشہور صاحب جو ہیں اس کے لیے بہت تیار نہیں تھے تمام ناموں کے ساتھ, لیکن آئندہ جو ہم پروگرام کریں گے اس میں نہیں بلکہ میری کہانی میں, کیونکہ میں سمجھتی ہوں کہ اس فلم کی کہانی ایک ایسی کہانی ہے جو سچی زندگی کی ہے, واقعی کسی کی سچی کہانی.
جی جی بالکل, یہ واقعہ بلوچستان میں ہوا تھا اور اس سے ہی جو میری جو انسپریشن تھی یا جو اس سے جو میرا جو جذبہ کھڑا ہوا تھا اس کو لکھنے کا, جیسے میں نے بھائی کو پہلے بتایا تھا کہ آپ کا ون لائنر کیا ہونا چاہیے, تو وہ وہیں سے تھا. فرحان نے مجھ سے ڈسکس کیا, میں نے کہا بہت اچھا ٹاپک ہے یہ, اور پھر اس کو ہم نے شروع کیا تھا, میں نے لکھنا شروع کیا تھا.
اچھا, شاکر اللہ صاحب نے آپ سے کئی سوال پوچھے تھے, جن میں سے ایک تو یہی تھا کہ آپ کی فلم پہلی کتاب کا نام پوچھا تھا انہوں نے آپ سے.
جی جی, عوام کی عدالت مجرم کون, عوام کی عدالت مجرم کون,
تو کون تھا مجرم؟
اس میں
میں معصوم سوال پوچھ رہی ہوں, میرا کوئی مقصد نہیں ہے اس میں.
نہیں نہیں, اس کے دیکھیں اس کے اندر تو ایک, میں کیونکہ ایک سچا پاکستانی ہوں, ایک انسان, سب انسان ہوں, پاکستانی ہوں, اور میں یہ سمجھتا ہوں کہ ہمارے یہاں مسئلہ یہ ہے کہ اگر کوئی کراچی میں رہتا ہے تو ناظم آباد والا ڈیفینس والے سے تھوڑی سی نفرت رکھتا ہے, ڈیفینس والا ناظم آباد والے کو کم تر سمجھتا ہے, پھر آپ کراچی والا سندھ والے کو, دہی علاقے والے کو کم تر سمجھتا ہے, اور پھر پنجاب والا سندھ والے کو, اور سندھ والا بلوچستان والے کو کم تر, اور یا اس سے نفرت یا قدورت رکھتا ہے. ان چیزوں کو ہم کو ختم کرنا پڑے گا بھائی, انسان انسان ہوتا ہے, تو یہ اس کے اندر جو بھی لوگ ہیں, سیاستدان ہیں, پھر اس میں ایک دہشت گرد بنا تھا جو کہ خود بھی بذات خود معصوم تھا. جو بھی ہمارے یہاں برائی کی طرف جاتا ہے اس کو برائی کی طرف لے جانے والے کون لوگ ہیں, اس کے اندر وہ سارے کردار موجود تھے, اور جو اس میں جو وکیل تھے اور جو جج تھے, وہ میں نے کسی وجہ سے ساری خواتین رکھی تھی, کیونکہ ہمارے یہاں معاشرے کے اندر ہمارا مردانہ معاشرہ ہے, تو عورت کی حفاظت اور اس کی عزت یقیناً ہمارے مذہب میں موجود ہے, مگر ہمارے مذہب میں حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ بھی کام کرتی تھیں, اور دنیا کی سب سے زیادہ معتبر اور باعزت ہستی ہیں ہم لوگوں کی نظر میں, تو ہم لوگ عورت کو کام کرنے سے کیوں روکتے ہیں؟ تو اس میں وہ جج اور وکیل جو تھی, وہ عورت تھی جس پر ان سب کو شکایت ہوتی تھی کہ بھائی یہ کیوں ہے وکیل, مجھے مرد وکیل چاہیے,
کم از کم مجھے کوئی شکایت نہیں.
مذاق تھا اس میں, اور اس میں ایک سچ بھی تھا.
میں تو بہت خوش ہوں کہ آپ نے ایسا کیا, بلکہ ایسا اتنا کیجئے کہ اصل زندگی میں, کیونکہ میرے خیال ہے فیصلے زیادہ بہتر آئیں گے جب عورتیں ہوں گی.
بالکل جی, دیکھیں عورتوں اور مردوں کو نا, میری بہن, ہم کو آدمی کی قابلیت کے اوپر اس کو آگے جگہ دینی چاہیے. یہ صرف پاکستان میں نہیں ہے, میں آپ کو بتاؤں, یہ امریکہ میں
بالکل ہے. بالکل,
دیکھیں ابھی وہ صدارت کے لیے کھڑی ہوئی ہیں ہلری کلنٹن صاحبہ, تو سب سے زیادہ ان کو اسی کے اوپر ان کی چترول ہو رہی ہے, یا ان کو سب سے زیادہ سائڈ پہ کیا جا رہا ہے کہ یہ خاتون ہیں. تو ہمارے ملک میں تو آج سے 25 سال پہلے ایک وزیر اعظم عورت آ گئی تھی, اس ملک کے اندر ابھی تک بھی نہیں آئی. تو ہمارا ملک بھی, میں تو ہمیشہ کہتا ہوں پنجابی میں, بڑا بکھڑی ٹائپ کا ملک ہے. تو وہ چیزیں جو دنیا میں کہیں نہیں ہو سکتی وہ ہم لوگ کرتے ہیں, اور جو دنیا میں ہوتی ہیں اور ہمارے ملک میں ہونی چاہیے وہ نہیں ہو پاتی.
یہ بات صحیح ہے. اصل میں ہمارے یہاں اگر دیکھا جائے لاز بھی ہیں, کوشش بظاہر ظاہر ہے جب قانون بنے ہوں گے, لیکن یہ جو عمل درآمد ہے نا وہ اتنا کم ہو چکا ہے کہ یہ بہت سارے مسائل کی وجہ یہی ہے کہ کتابوں میں چیز موجود ہے لیکن عمل اس پر نہیں ہو پاتا. تو بہرحال اور ابھی ہمارے کالرز آ رہے ہیں, لیکن تھوڑا سا میں پوچھنا چاہوں گی کہ ابھی آپ نے پروڈیوسر کی وضاحت کی کہ فائنینس بھی کرتا ہے, تو ایسا تو نہیں کہ بیگم کی رقم آپ ڈبو دیں؟
نہیں, وہ ماشاء اللہ بہت اچھی بزنس وومن ہیں, بہت ان کا جو ہے وہ بہت جانچ پڑتال کی وہ چیز کرتی ہیں. تو انہوں نے پہلے اچھی طرح سے, بلکہ میرا اسکرپٹ بھی سب سے پہلے پڑھنے والی خاتون میری بیگم ہی تھی.
اچھا,
تو میں زیادہ تر رات کو لکھتا ہوں, اور روزانہ جو بھی لکھنے کے جو لوگ شوقین ہیں میں ان کو ایک مشورہ دوں گا کہ کوئی بھی چیز ہاکے میں نہ کریں, کوئی بھی چیز ایک جھٹکے میں نہ کریں, اس کو دھیرے دھیرے آہستہ آہستہ ایک ایک سین کر کے لکھیں روزانہ. یا میری اپنی عادت یہ ہے کہ میں روزانہ ایک گھنٹہ لکھتا ہوں, اور پھر پڑھائی بھی کرتا ہوں, تو لکھنے میں اور ایک گھنٹے سے زیادہ تجاوز نہ کرنے کی کوشش کریں, کیونکہ پھر اس میں جو ذہن ہوتا ہے وہ اس میں تھوڑا سا ہجان آ جاتا ہے, یا پھر آپ بھاگنے لگتے ہیں, پھر آپ کو یہ خیال ہوتا ہے کہ مجھے ختم کرنی ہے اسٹوری. اس چکر میں نہ پڑھیں, مہینے میں دو مہینے میں ختم کریں, اور اگر کوئی نہ بھی پڑھے, میں یہ ہمیشہ کہتا ہوں, کوئی نہ بھی پڑھے آپ کی اسٹوری, آپ اپنی اسٹوری پڑھ کے اپنے پاس رکھ دیں, آپ کے بچے آپ کی آنے والی اولادیں پڑھ کے خوش ہوں گی.
اور میرا
یہ مت سوچیں کہ کوئی اور نہیں پڑھے گا, یا یہ کہ میں کیسا لکھ رہا ہوں, لکھ کے رکھ دیجیے.
بالکل, میرا یہ بھی خیال ہے مشہود کہ اچھا لکھنے کے لیے یہ بہت ضروری ہے کہ آپ بہت پڑھیں, آپ ادب کو جانتے ہوں, آپ تحریر ہوں, کیونکہ کئی دفعہ ہمیں یہ خوش فہمی ہو جاتی ہے کہ ہم نے کوئی بڑا بہت بڑا تجربہ کیا ہے لکھنے میں, یا کسی بہت انوکھے موضوع کو چنا ہے, لیکن اس پر بہت کچھ پہلے لکھا جا چکا ہوتا ہے, اور ایک طرح سے
بالکل صحیح کہا, بالکل. بلکہ جان ایلیس صاحب نے بڑی اچھی بات کہی تھی, وہ لوگ لکھ رہے ہیں جن کو پڑھنا چاہیے. اور ہوتا یہ کہ جو آپ نے بہت جسے کہتے ہیں نا, اس وقت بالکل بہترین بات کریے کہ اگر آپ نہیں پڑھیں گے تو ایسی 100 چیزیں پہلے لکھی جا چکی ہوں گی, اور آپ لکھ کر اپنا وقت ضائع کریں گے, تو اس سے بہتر ہے کہ آپ کسی اور کا پڑھ لیجیے.
بالکل. اچھا, ہمارے تین کالرز بڑی دیر سے انتظار کر رہے ہیں, ان میں اختر حسین صاحب ہیں, مرید خان, اور محبوب علی صاحبوال سے. جی اختر حسین صاحب, معاف کیجیے گا, آپ کو بہت انتظار کرنا پڑا. اختر صاحب, میرے خیال اختر صاحب مایوس ہو گئے.
میں سوری, میں زیادہ بول رہا ہوں, مجھے آپ روک دیجیے نا جب میں بول
رہا ہوں. اس میں آپ بالکل معصوم اور بے گناہ ہیں مشہور, آپ بالکل پریشان ہیں, سارا جو الزام ہے نا میرے سر پہ آتا ہے یہ, کیونکہ میں بھول گئی تھی وہ جو ہے باتوں میں نا لگ کے, کہ مجھے خیال نہیں رہا کہ میں اختر حسین صاحب. اچھا, مرید خان صاحب,
السلام علیکم جناب.
جی وعلیکم
السلام.
سلام پیش کرتا ہوں, داؤد خیال سے عرض کرتا ہوں. جناب میں عرض کرنا چاہتا ہوں کہ میرا بھی ایک بیٹا معذور ہے, اور جن کے بیٹے معذور ہیں ان کو پتہ ہوتا ہے کہ معذوری کیا ہوتی ہے. اللہ تعالیٰ کسی کو معذور نہ کرے. دنیا میں عقل والے بہت کم ہیں اور بے عقلے بہت زیادہ ہیں, اس لیے عقل والوں کو چاہیے کہ بے عقلوں پہ رحم کریں اور ان کو جو ہے درگزر کریں. میں ایک باب شیخ فرید کا فقرہ بولتا ہوں کہ اٹھ فریدا ستیا بے جھاڑو وچ مسیت, توں ستیا رب جاگدا تیری ڈاڑھے نال پریت. ہر آدمی اگر اپنے آپ کو صاف کر دے نا جناب, تو بس مسئلہ حل ہو جائے گا.
بالکل جی, بہت اچھی بات کی آپ. بالکل, آپ جب اس فلم کو دیکھیں گے تو آپ کے عزیز و اقارب, آپ کے رشتے دار دیکھ کے شاید ان کو بھی لگے کہ ہم نے شاید کوئی چیز چھوڑ دی تھی یا کمی رہ گئی تھی, آپ کو اچھی لگے گی انشاءاللہ کل.
بالکل,
بہت مہربانی جناب, بہت مہربانی
بھائی, بہت شکریہ, خوش رہیے.
اب مرید خان جو ہے نا, یہ تو اس قدر پبلسٹی کے ماہر ہیں, اب آپ یہ سمجھ لیجئے کہ پورے داؤد خیل میں مشہور ہو جائے گا آپ کا کہ ڈاکٹر صاحب کی فلم آ رہی ہے. ٹھیک ہے مرید خان صاحب. اچھا, محبوب علی ہیں ساہیوال سے.
ہاں جی
محبوب علی صاحب.
جی باجی جی, السلام علیکم.
وعلیکم السلام بھائی.
باجی جی کیا حال ہے آپ؟
میں بالکل ٹھیک ٹھاک ہوں, آپ کیسے؟
میں بھائی الحمدللہ بالکل ٹھیک ہوں. میں پوری, میرا نام ہے ہڑپا اڈا نائی والا بنگلہ ضلع ساہیوال میں میری رہائش ہے.
اچھا, خوش آمدید, آپ پہلی دفعہ آئے پروگرام میں.
جی بھائی, میں آپ کے اس دن سے پروگرام چل سن رہا ہوں جس دن آپ کی نشریات شروع ہوئی تھی,
یعنی وائس آف امریکہ کی.
جی جی بھائی.
اچھا, واہ,
تو آپ کے پروگرام تو بھائی وہ اس وقت بھی رات کے وقت بھی آپ کی ٹیسٹنگ ٹرانسمیٹر جو چلا رہے تھے اس وقت کے آپ کے پروگرام میں سن رہا ہوں, لیکن آج رابطہ کیا ہے کہ بھائی میں کہوں گا مہمان بھائی ڈاکٹر صاحب کو بھی ہم بہت بہت پیار بھرا سلام کریں گے.
وعلیکم السلام بھائی, بہت بہت شکریہ.
اور میں بھائی آنکھوں سے بلائنڈ ہوں, مجھے نظر نہیں آتا, لیکن الحمدللہ میں پھر رہا ہوں بس ایسے. اللہ سونے کے بعد ہمارا پھر دنیا میں کوئی آسرا ہی نہیں ہے, اور میرا دنیا میں کوئی بھی نہیں ہے, اللہ سونا میرا آسرا ہے. اور بس آپ جیسے بہن بھائی ہیں جو پیار کرتے ہیں, جن کے ساتھ پھر رہے ہیں, اور آج تو بھائی ماشاء اللہ ڈاکٹر صاحب کی باتیں سنی, آپ کی باتیں سنی, اور آج میں نے کہا کہ میں آج اپنی بہن کو اور ڈاکٹر صاحب کو سلام کروں, بات کروں ان سے.
ہم بھی اپنے بھائی کو بہت محبت سے شکریہ ادا کرتے ہیں. محبوب علی صاحب, نام بھی تو آپ کا کتنا اچھا ہے, اور بہت بہادر آدمی آپ معلوم ہوتا ہے, آپ اتنے خوش دل سے انسان ہیں, ایسا ہی ہونا چاہیے. معذوری کوئی چیز نہیں ہوتی اگر آدمی خود کو معذور نہ سمجھے تو. بہت خوشی ہوئی مجھے آپ کے فون سے. ڈاکٹر صاحب کچھ کہیں گے ان سے؟
ہاں, بہت بہت شکریہ میرے بھائی. جو چیزیں آپ دیکھ سکتے ہیں وہ دوسرے نہیں دیکھ سکتے, اور جو لوگ دوسرے لوگ جو بھی سمجھتے ہیں, جو آپ کا جو تشخص ہے, جیسے شہناز بہن نے کہا بھی, آپ کی آواز سن کے لگ رہا ہے کہ آپ زندگی سے بھرے ہوئے ہیں, تو خوش رہیے, تعدم خوش رہیے, آباد رہیے, اور ہمیں اپنی دعاؤں میں یاد رکھیں بھائی.
بالکل, اصل بات تو یہ ہمیں یاد رکھیے, ٹھیک ہے نا, ہر اچھی اچھی دعاؤں میں. اچھا, شبیر احمد ہے ہمارے ساتھ. جی شبیر صاحب, السلام علیکم.
وعلیکم السلام. السلام علیکم میڈم.
جی وعلیکم السلام, کہاں سے فون کر رہے ہیں؟
میں شبیر بات کر رہا ہوں فارورڈ کوٹا سے. یہ ڈاکٹر صاحب کی باتیں سن رہا ہوں, بہت 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 اچھی باتیں. میں خود ڈسیبل ہوں.
اچھا
اچھا جی, ٹھیک ٹھیک.
تو اس لیے بہت اچھی باتیں مجھے لگ رہی ہیں میڈم. ساتھ میں مجھے آپ میں ایک بات کہنی تھی آپ سے, ذاتی میری کہانی کے حوالے سے.
جی جی ضرور
میڈم. وہ پرسوں مجھے تصویریں مانگی تھی نا, تو وہ برکت نام کا لڑکا ہے, برکت.
جی ہاں بالکل بالکل, میں نے برکت صاحب کو آج ابھی پروگرام شروع ہونے سے پہلے مجھے میسج ملا تھا, میں نے ان کو جواب دے دیا. ان کو میں نے اپنی ای میل لکھی ہے, وہ مجھے میری ای میل پر بھیج سکتے ہیں. ٹھیک ہے, آپ کی تصویر جو ہے
میڈم. بہت بہت شکریہ, مجھے آپ کا کیلنڈر مل گیا. میں اتنی خوشی ہے نا, مجھے بس پوچھنا کیا بتاؤں میں, کیا کہوں کہ مجھے کتنی خوشی.
ارے یہ تو مجھے, میں تو بڑی شرمندہ ہوتی ہوں کہ ہم کچھ زیادہ آپ کو لوگوں کو نہیں بھیج سکتے. پہلے ہماری بہت سی چیزیں ہوتی تھیں وائس آف امریکہ کی, کچھ ہر جگہ کے بجٹ ایسے کرتے ہیں, تو بس بڑی شرمندگی کے ساتھ ہی کیلنڈر ہی بھیجا تھا. مجھے خوشی آپ کو ملا, تھینک یو, بہت شکریہ. جی
میڈم, پرسوں انہوں نے دوسری آپ نے بتایا نا کہ تصویریں مانگ رہے چھوٹے بھائی سے, تو اسی دن میری ڈاک بھی آئی ہے شام کو.
اچھا, تو آپ نے تصویر اپنی اکیلے کی بھیجی ہے, گھر والوں کی بھی بھیجی اپنے فیملی کے ساتھ؟
میڈم تصویر میں آپ کی آئیں گی نا آپ کے پاس, آپ کو سب پتا چلے گا. میں نے وی او اے نیوز والے کیلنڈر سامنے رکھ کے نا وہ تصویر بھیجی ہے.
ارے واہ واہ, زبردست, بہت شکریہ. آپ نے مشہور دیکھا ہمارے کتنے اچھے سننے والے ہیں.
جی جی جی, آپ تو پوری فیملی بنی ہوئی ہے اتنی بڑی, ماشاء اللہ.
بالکل, اور یہ واقعی ہمارا خاندان ہے. ان سے اکثر لوگ, یہ کچھ لوگ آج نئے آئے ہیں آپ کی محبت میں, تو یہ آپ نے ہمارے خاندان میں اضافہ کیا ہے, لیکن زیادہ تر لوگ سب بہت اچھے سے ہمارے آتے ہیں ہمیشہ. اچھا, محمد اسلم صاحب بھی ہمارے ساتھ ہیں. اسلم صاحب
السلام علیکم.
وعلیکم السلام بھائی.
وعلیکم السلام. میں ڈاکٹر صاحب سے یہ عرض کرنا چاہتا ہوں کہ ڈاکٹر صاحب, میں ان کے منشیات کے بارے میں لکھنا چاہتا ہوں.
ہاں جی,
کچھ کتاب, کیونکہ آپ ماشاء اللہ ڈاکٹر بھی ہیں اور کتابوں کے بارے میں بھی, اور آپ فلم بھی بنا رہے ہیں, برائے مہربانی. کیونکہ میرا اس بارے میں کافی ایکسپیرئنس ہے کہ کوئی ان کے صرف اس میں لکھنے کا مقصد یہ ہے کہ جو نئے لوگ اس میں داخل ہوتے ہیں یا جو لوگ نشے کی لت میں تھوڑا بہت ڈال چکے ہیں, یعنی کہ ان کو نصیحت کے بارے میں یا ان کے بارے میں کافی میں لکھنا جانتا ہوں, لیکن میرے کو اس سے آگے نہیں پتا کہ میں لکھوں اس کو کتابی شکل کیسے دے دوں, یا میں اس کو دن کی دنیا کے سامنے کیسے پھیلاؤں. یعنی کہ میں اگر آپ بتائیں تو میں آپ کو اس کے بارے میں لکھ لے کے آپ کو بھی بھیج سکتا ہوں, کیونکہ میرا مقصد کوئی اس سے پیسہ کمانا نہیں ہے. میرا مقصد تو صرف یہ ہے کہ اگر کوئی اس لت میں ہے تو اس کے جو وارث ہیں ان کو کچھ نصیحتیں, یا جو
اسلم صاحب میں ایک جواب دوں آپ کو. میں میرے خیال میں ڈاکٹر صاحب کی طرف سے, نہیں نہیں میں ڈاکٹر صاحب کی طرف سے بتا سکتی ہوں. پہلی بات تو یہ ہے کہ یہ ڈاکٹر مشہور جو ہیں یہ امریکی ریاست ایریزونا میں رہتے ہیں, تو ان کے پاس اگر کوئی چیز ہے تو ان کے پاس کوئی ایسا ذریعہ نہیں ہے غالباً کہ جو مفید اتنا ثابت ہو سکے, کیونکہ جو بڑے شہر ہیں ان میں تو بہت کچھ آگے ہی موجود ہے. لیکن آپ جو بات کہہ رہے ہیں, اگر یہ آپ مقامی اخبارات میں یا ویسے لکھ کر یا لوگوں سے بات کر کے اس چیز کو آگے بڑھائیں نا, تو میرے خیال میں زیادہ مفید ہوگی. لیکن بہرحال میں اس پہ تبصرہ نہیں مجھے کرنا چاہیے, میں ڈاکٹر صاحب سے کہوں گی وہ کیا کہنا چاہتے ہیں.
میں بالکل ایک چیز کا میں اس میں اضافہ کر دوں گا کہ آپ جو لکھتے ہیں, آپ کیا کمپیوٹر پر آپ کی ہے, آپ جاتے ہیں کمپیوٹر کے اوپر؟
اسلم صاحب کمپیوٹر,
یہ کہتا تھا کہ کتابی شکل میں لکھ کے ڈاک کے ذریعے آپ کو بھیج سکتا ہوں. اگر
میں آپ کو بتاؤں نا, میں آپ کو ایسی چیز بتا رہا ہوں, دیکھیں میں آپ کو ایسی چیز بتا رہا ہوں کہ جو لکھنے والا ہوتا ہے نا وہ بالکل اس کا جو اس کا جو رتبہ ہوتا ہے ماں کی طرح ہوتا ہے. جو لکھتا ہے اس کا جو اس کی شخصیت ہے وہ ماں کی طرح ہوتی ہے. تو آپ اگر کوئی چیز لکھ رہے ہیں تو آپ کی یہ تخلیق ہے, یا یہ کہ آپ کی سوچ ہے. اس کے اندر سب سے جو اہم چیز ہوگی, دو طرح آپ کر سکتے ہیں, یا تو فیس بک ہوتی ہے اس کے اندر آپ لکھیں, اور بعضی جو بڑی بڑی پوسٹیں آتی ہیں اس کے اندر, فیس بک کے اندر کسی کا نام بھی نہیں ہوتا, مگر بہت جو ہوتی ہیں وہ
किसी भी पढ़ने वाले के लिए बहुत अहमियत रखती हैं और उससे लोग चीज़ें सीखते हैं। एक तरीका कार तो ये है, दूसरा जो शनाज बहन ने बताया है कि आप अखबार में दीजिए, तीसरा तरीका कार ये है कि जब आप कोई चीज़ लिख लीजिए तो आपके इलाके में कोई प्रेस क्लब हो तो उनसे बोलें कि ये मुझे किताब जो है अपनी छपवानी है, तो वो जो आपने लिखा हुआ होगा वो उसको एक उसके जिनका फॉर्मेट होता है किताब का उसमें लिख के वो उसको उसके किताब से बना देंगे या उसको किताब बना देंगे जो उसके ऊपर होता है।
वैसे मैं बताऊं मशहूर, ये ज़रा मुझे इसीलिए मैंने कहा कि पाकिस्तान में अब एक मसला ये हो गया है कि इस तरह के जिस जो अब वसाइल इसके अपने ना हो उसे इस तरह की प्रमोशन मिलती नहीं, या तो वो किताबें जो बहुत बिक सकें इस नौयत की हों, इनकी एक बहुत ही मालूमाती मुफीद किताबचा टाइप चीज़ें बन सकती हैं। तो शायद मैं कोशिश करूँगी, इन्होंने बताया है अब तो ढूंढूंगी कोई कि ऐसा कोई इदारा हो जो मुनशियात पर काम कर रहा हो।
जी
तो असलम साहब आप अपना नंबर गुलरुख को दे दीजिए, हमारी जो प्रोड्यूसर हैं, मैं आपसे इंशाल्लाह कॉन्टेक्ट करूँगी, और या आप फेसबुक पे मुझे मैसेज कीजिएगा और अपना नंबर लिखिएगा। अच्छा, हमें मुश्ताक अली बाबा ने कश्मीर से अपना नंबर भेजा था, हमने बड़ी कोशिश की, इसीलिए मैं सुनने वालों से कहती हूँ कि आप नंबर के साथ सवाल भी भेजा करें कि कम से कम सवाल शामिल हो जाए। तो मैं माजरत खा हूँ, आपका फ़ोन हमें नहीं मिल रहा, अभी भी गुल लगी हुई है। मुश्ताक इसाक साकी ने डेरा गाजी खान से पूछा था कि पाकिस्तान के जो मौजूदा सिनेरियो है इसमें एक लिखने वाला क्या किरदार अदा कर सकता है।
बहुत कुछ कर सकता है। आप जब फिल्म लिखते हैं तो अगर उसको फर्ज कीजिए कि 20,000 40,000 50,000 जितने भी लोग देखते हैं, तो वो हर देखने वाला जो आदमी होता है उसको उसके अंदर वो सारी चीज़ें नज़र आती हैं जो जो माशरे में होती हैं, जो अच्छी फिल्में होती हैं। अगर आप एक अच्छा स्क्रिप्ट कोई फिल्म देखें जिसमें माशरे की किसी किस्म की कोई ऐसी कमज़ोरी इसलिए नहीं दी जाती कि उसमें उनको बनाने वालों को पैसा चाहिए बनाना होता है, ज़्यादा कर फिल्मों की बात कर रहा हूँ, तो आप ऐसी फिल्म बनाइए जिसमें कि माशरे के अंदर जो कमजोरियाँ हैं आप खड़े होकर नहीं कह सकते, आप तकरीर नहीं कर सकते, आप उसको फिल्म में लिखिए, आप उसको फिल्म में लेके जाइए ताकि लोग जब देखेंगे तो बोलेंगे हाँ यार ये बात गलत है, ये ऐसा ही होना चाहिए।
बिल्कुल। अच्छा, दो मिनट बाकी हैं, जल्दी से एक आखिरी कॉलर को ले लें। गुलाम फारूक हैं सवाबी से। जी जल्दी से गुलाम फारूक साहब, मुख्तसर सवाल। वालेकुम सलाम भैया।
सलामुअलैकुम
जी। जी
मैं पहली दफा आपके प्रोग्राम में शिरकत कर रहा हूँ शहनाज बाजी।
खुश
आमदीद। इस तरह है ना कि जो आप जो एक कैनल में वो पूछा था ना कि जो जो फिल्म थी पाकिस्तानी मालिक उसकी रिलीज के बारे में आपने कोई वो जवाब नहीं दिया।
हाँ, बिल्कुल बिल्कुल बिल्कुल, शुक्रिया। चलिए यही आपका सवाल है,
वो जरूर जानना है।
हाँ बिल्कुल, बहुत शुक्रिया गुलाम फारूक आपका। हाँ जल्दी से मुख्तसरन बताइए आप। मैं इसमें इसलिए नहीं बता सकती कि मैंने वो फिल्म नहीं देखी, और जाहिर है कि जब उस फिल्म के बारे में वो अदालत में गालबन सेंसर उसको बैन कर दिया है और वो अदालत में से भी जा रहे हैं जहाँ तक मेरी मालूमात है, तो हमें यही उम्मीद रखनी चाहिए कि अदालत उसमें एक मुनसिफाना फैसला देगी उसे सुनकर देखकर फिल्म को। लेकिन चूँकि मैंने फिल्म वो फिल्म तो रिलीज़ नहीं हुई थी ना, तो मेरा इस मामले में तब करना कोई कुछ भी कहना जो है ना वो मेरे ख्याल ज़्यादती होगा, क्योंकि मुझे मालूम ही नहीं कि वो फिल्म क्या थी।
मेरा भी यही ख्याल था, इसीलिए मैंने सोचा कि शायद आप जवाब देंगे। लेकिन ये कि इसके अंदर ये जरूर है कि ये जो मैंने पढ़ा था वो एक पॉलिटिशियंस के ऊपर जो है या सियासतदानों के ऊपर उन्होंने मेरे ख्याल से तनकीद की थी,
तो इसमें तो कोई हर्ज नहीं होना चाहिए अगर तनकीद की थी। अगर
जी 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 देखिए दोबारा हमको ना बड़े खुले दिल से ये बात समझनी पड़ेगी कि दुनिया भर के अंदर, एक मैं आखिरी में एक मिनट लूंगा आपका
जी,
ईरान के अंदर भी वहाँ पर बहुत सख्तियाँ हैं मगर वहाँ की फिल्में बहुत अच्छी होती हैं।
बिल्कुल।
हमारी यहाँ फिल्मों की खराबी होने की वजह यह है कि हमारे स्क्रिप्ट खराब हो गए। जब 70 की दिहाई में जनरल ज़ियाउल हक़ साहब ने पाबंदी लगाई थी इस बात के ऊपर कि डिग्री होल्डर होना चाहिए मूवी का डायरेक्टर, वहाँ पर हमारी मूवी एकदम नीचे गिर गई सारी।
जी हाँ बिल्कुल, मैं बहुत शुक्रिया आपका अदा करूंगी, और मैं साथ ही ये भी कहूंगी मशहूर कि मैं समझती हूँ कि जब तक आप जिस तरह आपने मीडिया को आज़ादी दी, फिल्म एक बहुत बड़ा जरिया है इजहार का, तो उसमें बहुत ज़रूरी है कि उसमें आज़ादी दी जाए, और इस तरह पाबंदियाँ लगाना ना फिल्म को मज़ीद मकबूल बनाता है, लोग चोरी छुपे देखेंगे तो ये ना समझें कि वो फिल्म नहीं देखी जाएगी। समीन हमारे मेहमान एरिजोना से डॉक्टर मशहूर कादरी थे, शहनाज अजीज की जानिब से अब आपको खुदा हाफिज, आइंदा हफ्ते दोबारा मुलाकात होगी इसी प्रोग्राम में।
इस प्रोग्राम में
جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔